मत्ती 24 अध्याय को विषय चाहिँ यस युगको अन्तमा मसीह राजा प्रभु येशू ख्रीष्टको दोस्रो आगमन हुने कुरा र उहाँको दोस्रो आगमनका चिन्हहरू के के हुन् भन्ने कुरा, अनि यस युग भन्नाले चाहिँ त्यो दुईटा पहाड़को बीचको बेसी भनेको, पहिलो आगमन र दोस्रो आगमनको बीचको समयलाई चाहिँ यो युग, अनुग्रहको युग, मण्डलीको युग है विभिन्न तरिकाले विश्वासीहरूले भन्ने गरेका छन्। अनि हामी चाहिँ अब पाउँछौ यस मत्ती 24 जाँदाखेरि कि उहाँको आगमनको चिन्हहरू के के हुन् है जुन चाहिँ यो युगको अन्तमा हुन्छ। एक्चुली सरसर्ती चाहिँ हामी के हेरौँ भने मत्तीको सुसमाचारमा कसरी राजा आउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ सुरुदेखि नै भन्दै आएको छ। यहुदीहरूको राजा जन्मिनु भएको छ, कहाँ हुनुहुन्छ उहाँ भन्दै अन्य जातिहरूबाट चाहिँ सुरु भएको छ है। अनि मत्ती 3 चाहिँ इजरायलको सबैभन्दा महान अगमवक्ता बप्तिस्मा दिने यूहन्नाले अग्रदूतको रूपमा प्रचार गरे, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ, राजा आउँदै हुनुहुन्छ, अब चाँडै नै प्रकट हुनुहुन्छ भन्दैछ। त्यसपछि प्रभु आफै जो राजा हुनुहुन्छ उहाँले चाहिँ यो स्वर्गको राज्यको प्रचार गर्नुभयो मत्ती 4:17 त्यही कुरो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ। अनि यो प्रचारलाई चाहिँ राज्यको सुसमाचारको प्रचार भनिन्छ जुन चाहिँ 4:23 हामी पढ्छौँ, अनि येशु तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै हिँड्नुभयो है। अनि यसलाई किन सुसमाचार भनेको राज्यको सुसमाचार किन, किनभने यो राज्य अब नजिकै आएकोले, किनभने यो खबर त पुराना नियमको अगमवक्ताहरूले उहिले दिँदै आएका हुन्, तर अहिले चाहिँ यो किन सुसमाचार भयो भने बप्तिस्मा दिने यूहन्नाको समयतिर, किनभने यो चाहिँ नजिकै आइपुगेकोले। अनि राज्य भन्ने कुरा चाहिँ इजरायलका यहुदी मानिसहरूको लागि चाहिँ त्यस्तो कुरा थियो जो चाहिँ एकदमै उनीहरू त्यसको पर्खाइमा थिए, किन यस्ता भव्य अचम्मका भविष्यवाणीहरू अगमवक्ताहरूले दिएका थिए कि उनीहरू चाहिँ यो कहिले आउँछ भनेर उनीहरू एकदमै यसको लागि उत्सुकतापूर्वक लालसा गर्ने कुरो थियो। यशयाले, यर्मियाले, इजिकियलले, दानियलले, अगमवक्ताहरूले एक पछि अर्को गरिकन यो राज्यको अगमवाणीहरू गरेका थिए जुन बेलामा चाहिँ कुनै पनि संसारभरि भएका मानिसहरूको बीच कुनै पनि लडाइँ हुनेछ, सबै लडाइँहरूको अन्त हुनेछ, अनि इजरायलकै मसीह चाहिँ संसारभरिको विश्वव्यापी रूपमा उहाँ राजा भएर राज्य गर्नुहुनेछ। अनि बुवासो र थुमा पनि सँगसँगै लोटेर बस्न सक्नेछ, यस्ता कुराहरू चाहिँ उनीहरूले जानेका थिए, त्यसैले उनीहरू चाहिँ पर्खिरहेका थिए। अब चाहिँ त्यो राज्य नजिकै आएको छ भन्दाखेरि त यो त सुसमाचार थियो उनीहरूलाई हुनुपर्ने थियो। अनि त्यो बेलाको यहुदीहरूलाई चाहिँ यो साँच्चै नै सुसमाचार खुसी लाग्नुपर्ने कुरो थियो यिनीहरूको दृष्टिकोणमा पनि, किनभने उनीहरू चाहिँ रोमी सरकारको शासनमुनि बस्दा बस्दा उनीहरू हैरान थिए, अनि त्यो चाहिँ उनीहरूलाई राम्रो लाग्यो है, राज्य नजिकै आएको छ भन्दाखेरि उनीहरूलाई राम्रो लाग्यो। तर बप्तिस्मा दिने यूहन्नाको, प्रभु येशूको चेलाहरूले जुन प्रचार गरेको यो राज्यको सुसमाचारको एउटा भाग चाहिँ उनीहरूलाई राम्रो लागेन, त्यो चाहिँ के थियो, पश्चाताप गर। मुख्य कुरा नै राम्रो लागेन, त्यो छिर्नको लागि उनीहरूले पश्चाताप गर्नुपर्ने थियो अनि उनीहरूले पश्चाताप गर्न विफल भए। त्यो चाहिँ मत्तीको 1-4 त्यति हामीले अध्ययन गर्छ। त्यसपछि मत्ती 5, 6, 7 चाहिँ जसलाई चाहिँ पहाड़ी उपदेश, डाँडामाथिको उपदेश, प्रभु येशूले दिनुभएको त्यहाँको प्रवचन भन्ने चलन छ, त्यहाँ चाहिँ प्रभु येशूले यो राज्यभित्र छिर्नको लागि चाहिँ केही न केही एउटा कुरा चाहिँ खाँचो छ भन्ने कुरा चाहिँ देखाउँदै हुनुहुन्छ। अनि त्यो कुरा चाहिँ के हो भने धार्मिकता, त्यसैले मत्ती 5 को 20 मा प्रभुले भन्नुभयो किनभने म तिमीहरूलाई भन्दछु तिमीहरूको धार्मिकताले शास्त्री र फरिसीहरूको धार्मिकता उछिनेन भने उनीहरूको भन्दा अर्कै खालको ईश्वरीय खालको ग्रहणयोग्य धार्मिकता भएन भने तिमीहरू कुनै रीतिले यो कडा शब्द छ स्वर्गको राज्यमा पस्ने छैन अनि उनीहरूसँग त्यो धार्मिकता थिएन अनि प्रभुले चाहिँ उनीहरूलाई यो कुरा देखाउँदै हुनुहुन्थ्यो त्यसपछि 8 र 9 अध्यायमा चाहिँ प्रभुले एक पछि अर्को उहाँको अधिकार देखाउने उहाँ मसीह हुनुहुन्छ भन्ने कुराको आफ्नो योग्यता देखाउने परमेश्वरको अभिषिक्त राजा उहाँ नै हो भन्ने देखाउनको लागि उहाँले 12 आश्चर्य कर्महरू गरेर देखाउनु भएको छ त्यसपछि 10 अध्यायमा आइपुगेर उहाँले 12 आफ्नो प्रेरित चेलाहरूलाई चाहिँ यही राज्यको सुसमाचार प्रचार गर्नलाई पठाउनुहुन्छ जस्तो कि 10:7 अनि जाँदै गर्दा यसो भन्दै प्रचार गर स्वर्गको राज्य नजिकै आएको छ अनि 9:35 पनि छ अनि येशु सबै सहर र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै उहाँ घुम्नुभयो अनि निको पार्दै आश्चर्य कर्म गर्दै पनि प्रमाण दिँदै पनि अब यस क्रममा हामीले के पायौँ भने एकदमै राम्रो किसिमले इजरायल यहुदी जातिहरूले प्रभु येशूलाई इन्कार गरे 11:20 हामी पाउँछौँ तब उहाँ ती सहरहरूलाई जहाँ उहाँका धेरै जसो सामर्थ्यका कामहरू भएका थिए हप्काउन लाग्नुभयो किनकि तिनीहरूले पश्चाताप गरेनन् त्यसैले अनि यसरी भन्नुपर्छ राज्य स्थापना हुनको लागि चाहिँ के आवश्यक थियो इजरायलहरूले पश्चाताप गर्न आवश्यक थियो अन्त पस्ने छैन भनेको छ नि त होइन अनि त्यसैले पश्चाताप गरेनन् जसको कारण चाहिँ राजालाई नै इन्कार गरिएकोले त्यही बेला चाहिँ यो प्रतिज्ञा गरिएको राज्य चाहिँ स्थापना हुन पाएन त्यसैले चाहिँ अब 13 आएर चाहिँ नयाँ सत्यता अब बताउनु पर्ने भयो जुन चाहिँ परमेश्वरको हृदयमा उहिलेदेखि लुकेर बसिरहेको थियो उहाँको सर्वभौम सर्वज्ञान भएको हुनाले चाहिँ उहाँले जान्नुहुन्थ्यो अगाडिबाट नै इन्कार हुनेछ अनि त्यसैले अब मात्रै उनीहरूले इन्कार पुरै भइसकेपछि उहाँले यो स्वर्गको राज्यको रहस्यहरू बताउन थाल्नुभयो जो चाहिँ नयाँ सत्यताहरू थियो अनि यो यसले चाहिँ एउटा समय अवधिको बारेमा चाहिँ यसले हामीलाई बताइरहेको छ यो स्वर्ग राज्यको रहस्यहरूले दृष्टान्तहरूले जुन चाहिँ उहाँ इन्कार गरिएकोदेखि उहाँ एक दिन ग्रहण गरिने दिन जुन हुनेछ अर्थात् उहाँको पहिलो र दोस्रो आगमनको बीचको समय कस्तो हुन्छ भन्ने बारेमा हो अनि प्रभुले चाहिँ एउटा एकदमै नयाँ कुरा है पनि घोषणा गर्नुभयो जुन चाहिँ यही पहिलो र दोस्रो आगमनको बीचको अवधिमा चाहिँ परमेश्वरले गर्ने काम जसलाई चाहिँ भनिन्छ मण्डली अनि प्रभुले भन्नुभयो मत्ती 18 म आफ्नो मण्डली बनाउनेछु एकचोटि प्रेरितको 15 हामी पढौँ यो वर्तमान युग यो वर्तमान समय जहाँ हामी तपाईँ जिइरहेका छौँ परमेश्वरले के गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ प्रेरित 15:14 कस्तै हामीलाई बताएको छ त्यसैले पढौँ प्रेरित 15:14 अन्य जातिहरूको बीचबाट देख्नुभयो इजरायल होइन अब इजरायल थाँती राखिएको छ राज्यको योजनालाई चाहिँ एकछिन ब्रेकमा राखिएको छ होइन अनि अर्को योजना अगाडि बढ्दैछ जसलाई मण्डली योजना भन्न सकिन्छ अनि मण्डलीमा चाहिँ अधिकांश चाहिँ अन्य जातिहरू छन् सानो समूह यहुदीहरूले पनि विश्वास गर्दैछन् तर अधिकांश चाहिँ अन्य जातिहरू त्यसैले 14 अन्य जातिहरूको बीचबाट आफ्ना नामका निम्ति मेरो म आफ्नो मण्डली भन्नुभएको थियो नि त्यसैले अन्य जातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नलाई कसरी परमेश्वरले अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो त्यो पहिले भेट गर्नुभएको भनेको चाहिँ प्रेरित 10 चाहिँ कुर्नेलियसको घरमा जब पत्रुसले चाहिँ पहिलो पटक अन्य जातिहरूलाई चाहिँ सुषमा सुनाउँदाखेरि उनीहरूले चाहिँ मुक्ति पाएका थिए ती अन्य जातिहरू चाहिँ कहिले पनि खतना गरिएका थिएनन्, उनीहरू यहुदी बनेका थिएनन्, होइन, यहुदी बनिसके यहुदी बनेका अन्य जातिहरूले त पहिला पनि विश्वास गर्दैथे, जस्तो कि आठ अध्यायमा त्यो नपुंसक इत्यादि, तर यो चाहिँ प्योर अन्य जाति. अनि त्यसैले अहिले चाहिँ हालमा परमेश्वर के गरिदिनुहुन्छ, मण्डली बनाउँदै हुनुहुन्छ. र त्यसपछि चाहिँ जब उहाँको उहाँलाई इन्कार गरिएको कुरा चाहिँ एकदमै छर्लङ्गै प्रष्ट भयो, होइन, चेलाहरूको सामु पनि, मानिसहरूको मुखबाट निस्केको कुराहरूबाट पनि, होइन, तब प्रभुले चाहिँ अब घोषणा गर्न थाल्नुभयो पटक पटक. कुन कुरा भने उहाँको आफ्नै मृत्युको बारेमा, जस्तो कि मत्ती 16:21 हामी पढ्छौँ, त्यस समयदेखि यीशुले उहाँलाई यरुसलेम जानु, बुढा प्रधानहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्नु, मारिनु र तेस्रो दिनमा बिउताइनु आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्नु भयो. उहाँको इन्कार स्पष्ट छलङ्ग भएपछि, अनि त्यसपछि पटक पटक हामी त्यो पढ्छौँ, 17:20 इत्यादि. प्रश्न उठ्छ कि अब उहाँको मृत्यु हुने भएकोले अब यो राज्य पनि अब सकियो त, खत्तम भयो, अब सदाको लागि अन्त हुने भयो, होइन है भन्ने कुरा चाहिँ मत्ती 17 हामी पाउँछौँ. जब प्रभु येशूले डाँडामाथि तीनजना चेलाहरूलाई लग्नु भएर उनीहरूलाई चाहिँ भावी राज्य अथवा भविष्यमा स्थापना हुने उहाँको यो राज्यको पूर्व दर्शन, एउटा भविष्यवाणी चाहिँ देखिने दर्शनको रूपमा उहाँले चाहिँ देखाउनु भयो. उहाँको आफ्नै रूप परिवर्तन यस्तो भयो कि उहाँले आफ्नो दोस्रो आगमनमा चाहिँ त्यस्तै प्रताप र महिमामा उहाँ आउनुहुनेछ भन्ने कुराको संकेत थियो. त्यसैले उहाँ चाहिँ अवश्य नै फेरि आउनुहुनेछ आफ्नो राज्य स्थापना गर्न महिमामा प्रतापमा. अनि त्यसपछि अब 18:23 सम्म चाहिँ हामीले पढ्दाखेरि चाहिँ के पाइरहेको हुन्छ भने अब मसीह राजा जो इन्कार गरिनु भएको छ उहाँ चाहिँ पाइला पाइला गर्दै क्रुस सम्मै उहाँ लम्किँदै जानुहुन्छ. अनि जति उहाँ यरुसलेमको नजिक, जति उहाँ क्रुसको नजिक जानुहुन्छ, त्यति नै उहाँलाई इन्कार गरिएको कुरा भन्ने एकदम झन्झन प्रष्ट हुन्छ, छर्लङ्ग देखिन्छ. हुन त उहाँ यरुसलेममा औपचारिक रूपमा उहाँ त्यो गदामाथि चढेर उहाँ प्रवेश गर्नुहुँदाखेरि चाहिँ एकछिन त यसो उहाँलाई त स्वीकार गरेको जस्तो पनि देखियो, जब होस्न्ना भन्दै उनीहरूले चाहिँ उहाँलाई स्वागत गरे, तर त्यो चाहिँ खोक्रो थियो, सत्य थिएन, देखावटी मात्र थियो अथवा सतही थियो. त्यो चाहिँ त्यो नेभाराको रुख जस्तै थियो जो चाहिँ यसो टाढामा हेर्दाखेरि चाहिँ आओ आओ यहाँ फल पाउँछौ, नजिक जाँदाखेरि किनभने पापले त्यही भनिरहेको थियो, तर नजिक जाँदाखेरि चाहिँ छैन फल, एकदमै आशालाई चाहिँ निराश पार्ने खालको कुरो थियो है. अनि त्यसैले प्रभु येशु बिलाउन गर्दै रुनु भएको कुरा हामीले पढ्यौँ. त्यसैले यहुदीहरूले चाहिँ उनीहरूको आफ्नै मसीहलाई चाहेनन्, उनीहरू चाहिँ हठी कडा गर्दन भएकाहरूको रूपमा चाहिँ प्रभु येशूलाई मसीहलाई इच्छा नै गरेनन्. अनि प्रभुले त्यही कुरा मत्ती 23:37 भन्नुभयो, हे यरुसलेम यरुसलेम, त भविष्यवक्ताहरूलाई मार्छस् र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटा मुनि बटुल्छे, त्यसरी नै मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरे तर तिमीहरूले इच्छा गरेन, मैले इच्छा गरे तर तिमीहरूले इच्छा गरेन, मैले धेरै पटक इच्छा गरे तर तिमीहरूले इच्छा गरेन. त्यसैले उनीहरूले चाहिँ आफ्नो मसीहलाई चाहिँदैन भने हुन्छ कि हुँदैन भन्दा हुँदैन. यसको नतिजा, यसको यस कारणले चाहिँ यसको फलस्वरूप अब उनीहरूमाथि इन्साफ आउने पर्छ, परमेश्वरको न्यायले अब इन्साफ आउनै पर्छ भन्छ. अनि त्यसैले प्रभुले भन्नुभयो 38 हेर तिमीहरूको घर, त्यो मन्दिर तिमीहरूका निम्ति उजाड छोडिन्छ। तर है इजरायललाई अझ पनि आशा छ, भविष्यमा एउटा यहुदीहरूको अर्को पुस्ता हुनेछ जसले चाहिँ आफ्नो मसीह राजालाई चाहिँ स्वागत गर्नेछ, विश्वास गर्नेछ, जुन चाहिँ मत्ती 21:37 पदमा एक्काइसको 43 पदमा पढ्छौं। त्यसै कारण म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्य तिमीहरूबाट लगिनेछ र यस्तो जातिलाई दिइनेछ जसले त्यसको फल फलाउँछ। अनि त्यो जातिले चाहिँ के गर्नेछ, उनीहरूले पश्चाताप गर्नेछ र प्रभुको नाममा पुकारा गर्नेछ। प्रभुको हरेक प्रभुको नाममा पुकार गर्नेले मुक्ति पाउँछ भनेछ बाइबलमा पटक पटक। अनि त्यसैले उनीहरूले कसरी पुकारा गर्नेछन्, त्यो 23:39 पदमा लेखेको छ। उनीहरूले भन्नेछन् प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ। अनि प्रभुले भन्नुभयो जबसम्म तिमीहरूले त्यो भन्दैनौ तबसम्म तिमीहरूले मलाई अब उसो कदापि देख्ने छैनौ। अनि त्यो भनेर मन्दिरबाट निस्किनु भयो सधैँको लागि, दोस्रो आगमन नभएसम्मको लागि। अनि त्यसैले त्यो भविष्यको दिन चाहिँ आइपुगेको छैन, त्यो दिन चाहिँ इजरायलले आफ्नो राजालाई देख्नेछ। अनि त्यसपछि आउँछ जैतुन डाँडाको प्रवचन, यो चाहिँ मत्ती 24:25 अध्यायलाई समेट्छ। अनि यसलाई चाहिँ जैतुन डाँडाको प्रवचन भन्ने गरिन्छ, ओलिभेट डिस्कोर्स। अनि किन त्यो भनेको भने, किनभने उहाँ चाहिँ यरुसलेम मन्दिरको मूल ढोकामा तपाईँ उभिनु भयो र बाहिर हेर्नुभयो र पूर्वतिर हेर्नुभयो भने ठ्याक्कै जैतुन डाँडा देखिन्छ, बीचमा चाहिँ किद्रोन खोल्सा छ। अनि उहाँ त्यहाँ जानुभयो है, अनि त्यहाँ बसेर यहाँ कुराकानी सुरु हुन्छ। अनि यहाँ पढ्छौ त्यहाँ चाहिँ उहाँले एकदमै महत्त्वपूर्ण भविष्यवाणी गर्नुभयो। अनि जुन भविष्यवाणीलाई चाहिँ यो पहिलो तीनवटा पदहरूले चाहिँ यहाँ परिचय दिन्छ, त्यसले एकचोटि पढौँ फेरि 24:1-3। अनि यीशु बाहिर निस्केर मन्दिरबाट जानुभयो अनि उहाँका चेलाहरू उहाँलाई मन्दिरका बनावटहरू देखाउन उहाँका आए। अनि यीशुले तिनीहरूलाई भन्नुभयो के तिमीहरू यी सबै कुराहरू देख्दैनौ, म तिमीहरूलाई साँचो भन्दछु यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन जो फ्याँकिने छैन। त्यसैले प्रभुले चाहिँ यो मन्दिर पुरै ध्वस्त हुन्छ भन्ने भविष्यवाणी गर्नुभयो, त्यो भवन है एउटा ढुङ्गामाथि अर्को ढुङ्गा हुने छैन। अनि यो सुनेर चाहिँ चेलाहरू, विशेष गरी चारजना चेलाहरूलाई चाहिँ एकदम जान्न मन लाग्यो यो कहिले हुनेछ। त्यो चारजनाको नाम पनि दिएको छ, त्यो चाहिँ मर्कुस 13:1 पल्टाउँदा विशेष यिनीहरूलाई चाहिँ एकदमै यो भविष्यवाणीमा चासो भएछ यो चारजना चेलाहरू। मर्कुस 13:3 पदमा यरुसलेममाथि आइपर्ने त्यो विध्वंसको भविष्यवाणी गर्नु बित्तिकै 3 पदमा हामी पढ्छौ, अनि उहाँ मन्दिरको सामुन्ने जैतुन डाँडामाथि बसिरहनु भएको बेलामा है, अब जैतुन डाँडामा पत्रुस, याकुब, योहन्ना र अन्द्रियस चारजना मछुवा माझीहरू होइन अनपढहरू यिनीहरू ले उहाँलाई अलग्गै सोधे, हामीलाई भन्नुहोस् यी कुराहरू कहिले हुनेछन्। उनीहरूको राम्रो कौतूहलता थियो प्रभुबाट अझ जान्नलाई, हामी पनि त्यस्तै हौ। अनि जब यी कुराहरू सबै कुराहरू पुरा हुनेछन् तब के चिन्ह हुनेछ, उनीहरूको प्रश्न चाहिँ यस्तो थियो जुन चाहिँ मत्ती 24 पनि 3 पदमा हामी हेरौँ त, मत्ती 24:3 उनीहरू चाहिँ एकान्तमा प्रभुलाई सोध्दैछन्। अनि जैतुन 3 पद, अनि उहाँ जैतुन डाँडामाथि बस्नुहुँदा चेलाहरू, अब त्यो को थियो तपाईँलाई थाहा भयो, एकान्तमा उहाँ कहाँ यसो भन्दै आए हामीलाई भन्नुहोस् यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ। उनीहरूको दुईटा प्रश्न थियो, पहिलो प्रश्न तपाईँले भन्नुभएको यी कुराहरू, यो एउटा ढुङ्गामाथि अर्को ढुङ्गा हुँदैन, यो विध्वंस यो मन्दिर कहिले हुनेछ, दोस्रो प्रश्न, अनि तपाईँको यो आगमन, यो दोस्रो आगमन र संसारको अन्त, त्यो सँगसँगै जान्छ भनेर थाहा भइसक्यो उनीहरूले होइन, यो संसारको अन्त भनेको यो युगको अन्त, त्यो त्यसमा अलमल नहुनु चाहिँ, संसारको अन्त भनेको यो पृथ्वी नै हटाइने भनेको होइन, यो शब्दलाई चाहिँ युगको अन्त भनेर पनि अनुवाद गर्न सकिन्छ है। यो युगको अन्त, यो जगतको अन्त, युग जगत है उसले शब्द छ, को अन्त कहिले, त्यो अन्तको चिन्ह के हुनेछ जुन बेला तपाईँ आउनुहुन्छ दोस्रो आगमनमा। अब छ नि पहिलो प्रश्नको जवाफ चाहिँ मत्तीमा दिएको छैन, मत्तीले लेख्दाखेरि लेखा छैन, तर लुकाले चाहिँ त्यसको जवाफ चाहिँ जुन प्रभुले दिनुभएको थियो त्यो बेला लेखा छ। त्यसैले लुका 21 अध्यायमा जाउँ त, यरुसलेम कहिले नष्ट हुन्छ भन्ने कुराको जवाफ चाहिँ लुका 21 त्यहाँ रेकर्ड गरिएको छ हाम्रो लागि। लुका 21:20-24, लुका 21:20 म पढ्नेछु। अनि जब तिमीहरूले कहिले देख्नेछौ भन्दाखेरि, जब तिमीहरूले यरुसलेम सेनाहरूद्वारा घेरिएको देख्नेछौ। अनि यो कहिले भयो भने 70 AD भएको छ, अहिले चाहिँ 2010 AD जिइरहेको छ। 70 AD चाहिँ इतिहासको लेखोटरमा यो पाइन्छ कि जर्नल टिटस रोमी सम्राटबाट हटाइएर यरुसलेमलाई खत्तम पार्नु भनेर उनीहरू त्यहाँ आए अनि सेनाहरूले घेरे कति समयसम्म। अनि त्यसैले यहाँ भनेछ, जब तिमीहरूले यरुसलेम सेनाहरूद्वारा घेरिएको देख्नेछौ तब त्यसको विनाश नजिकै छ भनी जान है। अनि 21 तब यहुदीमा हुनेहरू पहाडहरूतिर भागुन् र यरुसलेम भित्र हुनेहरू निस्केर गइहालुन् अनि गाउँहरूमा हुनेहरू त्यसभित्र नपसुन्, यरुसलेम भित्र चाहिँ नहुन्। 22 किनकि लेखिएका सबै कुराहरू पूरा हुनलाई ती चाहिँ बदला लिने दिनहरू हुन्, तर ती दिनहरूमा गर्भवती हुने र दूध खुवाउनेहरूलाई हाय, किनकि देशमा ठूलो संकष्ट र यस जातिमाथि क्रोध आइपर्नेछ अनि तिनीहरू तरवारको धारले ढालिनेछन् र सबै जातिहरूका कैदी बनाएर लगिनेछन् अनि अन्य जातिहरूका समयहरू पूरा नहुन्जेल यरुसलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्सी मिल्सी गरिनेछ। यो घटना चाहिँ भइसकेको घटना हो 70 AD है। अब दोस्रो प्रश्न मत्ती 24 फर्कौँ है, चाहिँ के थियो भने तपाईँको आगमन र यस युगको अन्तको चिन्ह चाहिँ के हुनेछ। अब यसको जवाफ चाहिँ मत्तीमा दिएको छ, प्रभु येशूले चाहिँ उहाँको दोस्रो आगमनको चिन्ह दिनुहुन्छ। जब उहाँ यस पृथ्वीमा आउनुहुन्छ यो युगको अन्तमा उहाँको दोस्रो आगमन हुने अगाडिको चिन्ह है, बेलाको चिन्ह पनि। अब त्यसैले यसबाट के भन्छ भने प्रभुका जनहरू चाहिँ यो युगको अन्तमा प्रभु येशूको दोस्रो आगमन जब हुन्छ त्यो घटना हुँदाखेरि उनीहरू चाहिँ ओहो मलाई त थाहै थिएन भनेर उनीहरू न त्रसित हुनुपर्छ न आत्तिनुपर्छ, यो भविष्यवाणी विश्वास गर्ने विश्वास गर्ने, किनभने उहाँको आगमनको अगाडि चिन्ह हुन्छ भनेर उहाँले बताइदिनु भएको छ। त्यो चिन्हहरूले चाहिँ के जनाउँछ, त्यो चिन्हहरूले चाहिँ उहाँको आगमन अब नजिकै छ भनेर जनाउनेछ है। जसरी 24:33 लेखिएको छ, चिन्हको उद्देश्य के हो, त्यो घटना नजिकै छ भनेर देखाउनु। 24:33 पढ्छौ, त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू देख्नेछौ तब यो नजिकै छ। प्रश्न थियो कहिले हुनेछ, यो चिन्हहरू जब देख्छौ यो नजिकै छ अर्थात ढोक्काहरूमै छ भने तिमीहरूले जान भनेर प्रभुले भन्नुभयो है। अब त्यसैले चिन्हहरू हुने विषयमा र साथी म अर्को एउटा कुरा पनि गर्न गर्छु है, चिन्हहरू नहुने विषयमा पनि म गर्नेछु है, त्यो अब बुझ्नुहुन्छ है। त्यसलाई यसरी परिचय गर्नु, एक दिन चाहिँ परमेश्वरको राज्य प्रभु येशु राजा आउनुहुनेछ अनि उहाँको महिमित राज्य त स्थापना गर्नुहुनेछ हामीलाई थाहा छ। यो कहिले हुनेछ, कसरी थाहा गर्ने यो समय अब नजिकै छ कि भनेर थाहा गर्ने कसरी हो, कस्तो चिन्हहरू हामीले हेर्ने हो। यहाँ प्रभु येशूले 24:32 बताउनु भयो उदाहरण दिँदै, अब नेभारको रुखबाट एउटा दृष्टान्त सिक, जब यसको हाँगा कोमल भइसकेको हुन्छ र यसले पालोहरू हाल्छ तब ग्रीष्म ऋतु नजिकै रहेछ भने तिमीहरूले जान्दछ भनेको मतलब यसो बाहिर हेर्नुभयो तपाईँले एक दिन अनि ओहो होइन अनि हिउँदभरि होइन तपाईँ जाडो काटेर बस्नुभएको थियो अनि एक दिन त यसो पालुवा लागेको देख्नुभयो आँगा पनि कलिलो आँगा देख्नुभयो ए अब चाहिँ न्यानो आउँछ है न्यानो नजिकै छ भनेर तपाईँलाई थाहा हुन्छ होइन वसन्त ऋतुको चिन्हहरू नै छ अनि अर्को उदाहरण पनि दिउँ जस्तो कि अब यो चाहिँ हामी सबै हिन्दू संस्कारबाट आयौँ होइन अनि हामीलाई थाहा छ है कि जुन बेला चाहिँ त्यहाँ यो जमरा राख्न थाल्छ अनि जुन बेला चाहिँ पिङहरू होइन फडाउन थाल्छन् बाँस राखेर अनि नयाँ नयाँ लुगाको लागि चाहिँ त्यो अर्डर दिन जान्छ होइन अनि टाढा टाढा आफन्तहरूलाई भेट्नलाई चाहिँ बसको टिकट प्लेनको टिकट लिन थाल्छ के चिज चाहिँ नजिक आइरहेछ भनेर थाहा हुन्छ हामीलाई दसैँ त्यसले चिन्हहरू हुन्थ्यो चाहिँ कि सङ्केत हुन् है एउटा कुरा आउँदैछ भन्ने कुरा त्यस्तै गरी जुन मत्ती 24 अध्यायमा उल्लेख भएका चिन्हहरूले चाहिँ उहाँको दोस्रो आगमनलाई औल्याउँदैछ उहाँ महिमा र सामर्थ्यमा पृथ्वीमै आउँदै हुनुहुन्छ भन्नेको चिन्ह हो त्यसैले फेरि 33 पद पढौ त्यसरी नै भन्नुभयो जब तिमीहरूले यी सबै कुराहरू देख्नेछौ तब यो नजिकै छ अर्थात् ढोकाहरूमै छ भने तिमीहरूले जान अब एउटा कुरा जुन महत्त्वपूर्ण भिन्नता चाहिँ हामीले बुझ्नुपर्छ त्यो के भने राप्चर भन्ने एउटा कुरा छ त्यो चाहिँ एउटा ल्याटिन शब्द हो जुन चाहिँ अङ्ग्रेजीमा पनि प्रयोग हुन्छ विश्वासीहरूले प्रयोग गर्छ मण्डलीको राप्चर त्यही शब्द प्रयोग गर्छ यसलाई र दोस्रो आगमनको बीचको भिन्नता चाहिँ एकदम स्पष्ट बुझ्न आवश्यक छ नेपालीमा राप्चरलाई चाहिँ मण्डली उठाइने दिन भन्न सकिन्छ किनभने हामीलाई उठाइनेछ भनेर लेखिएको छ है र दोस्रो आगमनको दिन जब महिमामा उहाँ चाहिँ जैतुन डाँडामै टेक्ने गरिकन आफ्नो राज्य स्थापना गर्न आउनुहुन्छ त्यो चाहिँ बेग्लै बेग्लै घटना हो है त्यसैले पहिला चाहिँ मण्डली उठाइने दिनको बारेमा अलिकति पढौँ योहन्ना 14 अध्याय जसलाई राप्चर भनिन्छ जुन बेला चाहिँ हामी एक ठाउँबाट अर्को ठाउँमा तुरुन्त एकदम थोरै एकैछिनमा हामी सारिन्छौँ योहन्ना 14 चाहिँ यसको प्रतिज्ञा भविष्यवाणी चाहिँ प्रभु येशूले आफू मर्न जानुभन्दा एक रात अगाडि मात्रै गर्नुभएको थियो योहन्ना 14 2 पढ्छौँ उनीहरू चिन्तित थिए विचलित थिए विचलित नहोस् तिमीहरूको हृदय अनि 2 पद अब कस्तो सान्त्वना दिने हो प्रभुले मेरा पिताको घरमा धेरै वासस्थानहरू छन् त्यस्तो नहुँदो हो त म तिमीहरूलाई भन्ने थिएँ म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु अनि म जहाँ छु त्यहीँ अथवा त्यहाँ तिमीहरू पनि हो भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु यो चाहिँ राप्चर हो यो चाहिँ मण्डलीलाई उठाइने दिन हो यो चाहिँ दोस्रो आगमन जैतुन डाँडामा टेक्ने गरिकन संसारमा राज्य गर्न आउने दिन चाहिँ होइन यो महत्त्वपूर्ण भिन्नता चाहिँ बुझ्नुहोस् किनभने यहीँबाट बुझ्छ है म जहाँ छु है म फेरि आउनेछु र म जहाँ छु त्यहाँ तिमीहरू पनि हो भनेर प्रभु येशू कहाँ हुनुहुन्छ अहिले तेस्रो स्वर्गमा त्यसैले राप्चरले चाहिँ हामीलाई त्यहाँ पुर्याउँछ दोस्रो आगमनमा त उहाँ त तल हुन्छ राप्चरमा चाहिँ उहाँ चाहिँ हावामा मात्र आउनुहुन्छ भन्ने कुरा अब पहिलो थेसलोनिकीमा 4 अध्यायमा पढ्नेछ पहिलो थेसलोनिकी 4 अध्याय र 13-18 पदहरूमा पढ्छौ तर हे भाइहरू अरू आशा नहुनेहरूले गरे जस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुति जानेहरू अर्थात् मरेका विश्वासीहरूका विषयमा म तिमीहरूलाई अनजान रहेको चाहदिन 14 पद किनकि येशु मर्नुभयो र बौरेर उठ्नुभयो भने हामी विश्वास गर्दछौ भने उसरी नै येशुमा सुतेकाहरूलाई पनि है येशुमा जो जो पहिला मरेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुन्छ 15 पद किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौ हामी जो जीवित छौ र प्रभुको आगमनसम्म अब कुन चाहिँ आगमन हो यो चाहिँ राप्चर हो कि दोस्रो आगमन हो प्रभुको आगमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्ने छैनौ 14 पद साबी पद अहिलेको लागि होइन 16-17 माफ गर्नुहोस् किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैसित स्वर्गबाट ओर्लनुहुनेछ अब कहाँसम्म ओर्लनुहुनेछ पढ्दै जाउँ अनि ख्रिस्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन् त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नका निम्ति प्रभु चाहिँ हावासम्म ओर्लनु हुने रहेछ तल नै ज्योति डाँडामा टेक्न आउनुहुन्न रहेछ यो बेलामा चाहिँ हावामा प्रभुलाई भेट्नका निम्ति उनीहरू साथ एक साथ बादलहरूमा के गरिनेछ उठाइनेछ र्याप्चर भन्ने गरिन्छ यसलाई हामी उठाइनेछौँ अनि यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौँ यो चाहिँ दुलहीलाई लिने आउने दिन हो है प्रभु यीशु ख्रीष्ट जो दुला हुनुहुन्छ मण्डलीको है त्यसलाई पहिलो कोरिन्थी पन्ध्रमा पनि व्याख्या गरिएको छ जहाँ पढौँ पहिलो कोरिन्थी पन्ध्रको एकाउन्न र बाहन्नमा पढौँ पहिलो कोरिन्थी पन्ध्रको एकाउन्न र बाहन्न पढ्छौँ हेर एउटा रहस्य रहस्य भनेको पहिला यो प्रकट गरिएको थिएन त्यसैले यो दोस्रो आगमन हुन सक्दैन दोस्रो आगमन त पहिले प्रकट भइसकेको थियो पुरा नियममा है हेर एउटा रहस्य म तिमीहरूलाई बताउँछु हामी सबैजना सुति जाने छैनौ तर हामी सबै बदली हुनेछौ यो नयाँ सत्यता यो कि एउटा समूह हुनेछ जो चाहिँ अरू मानिसहरू जस्ता मरेको उनीहरूलाई देखिने छैन है उनीहरू के हुनेछ बरु बदली हुनेछन् यो मरणशील शरीर त स्वर्ग जान सक्दैन तर यो शरीरलाई 52 पदमा एकैछिनमा भनेको छ आँखाको झिमिकमा आखिरी तुरै बज्दा हुँदी किनकि तुरै बज्नेछ र मरेकाहरू अविनाशी दशामा भइरहनेछन् र हामी चाहिँ जो जीवितै हुन्छौँ प्रभु आउनुहुँदा बदली हुनेछौँ भनेर बताएको छ अनि यो अन्य ठाउँमा पनि उल्लेख छ नयाँ नियममा है यसलाई चाहिँ ऱ्याप्चर अथवा मण्डली उठाइने दिन भन्छ अनि यो चाहिँ कम्तीमा दोस्रो आगमन हुनुभन्दा 7 वर्ष अगाडि हुने घटना हो त्यसैले एउटा चित्र यहाँ म बनाउने प्रयास गर्छु है त्यति सिधा त भएन तर काम हुन्छ यो चाहिँ 7 वर्षको अवधि छ होइन यहाँ चाहिँ प्रभु येशूको दोस्रो आगमन जब उहाँ चाहिँ यहुदीहरूद्वारा ग्रहण गरिनुहुन्छ यहुदीहरूले पश्चाताप गर्छन् जकरिया 14 लेखा छ हामीले त्यहाँ पल्टाएका छैनौँ तर उहाँको खुट्टाले जैतुन डाँडामै टेक्छ है अनि उहाँको राज्य यहाँबाट सुरु हुन्छ है 1000 वर्ष लामो राज्य चाहिँ यही पृथ्वीमा त्यसपछि के हुन्छ यहाँ अध्ययन गर्नु बाँकी छ होइन अनि अब अनि आज अध्ययन गर्न भ्याउँछ मलाई कि प्रभु येशूको दोस्रो आगमन भन्दा अगाडि चाहिँ 7 वर्षको एउटा अवधि छ उसको बारेमा हेर्नेछौँ तर यो हुनुभन्दा अगाडि नै अब ठ्याक्कै यसकै सुरुवातमा चाहिँ नभइकन योभन्दा अलिकति अगाडि तर कति अगाडि हामीलाई उल्लेख छैन तर यो चाहिँ छोटै नै हुनुपर्छ भन्ने बुझेछु मैले चाहिँ होइन यहाँ चाहिँ मण्डलीलाई उठाइन्छ त्यसैले यसलाई चाहिँ मण्डली मैले यहाँ लेख्न लाउने यसरी गरौँ पहिला चाहिँ के ल्याउने प्रभु येशू चाहिँ आउनुहुनेछ है तर हावामा मण्डलीलाई भेट्नुहुनेछ है अचम्म है अनि हामीलाई लानुहुनेछ भनेछ यो न 14 3 अघि पढ्यो म फेरि आउनेछु तिमीलाई आफ्ना लिनेछु म जहाँ छु त्यही तिमीहरू हुनेछौ सधैँको लागि अनि यसलाई चाहिँ मण्डली उठाइने दिन भनिन्छ मण्डली उठाइने अनि त्यो रप्चर भन्ने पनि लेखिदियो न एउटै शब्द है त्यसरी यो 7 कम्तीमा 7 वर्ष अगाडि हो यो घटना यो भन्ने अब सुन्नुहोस् है दोस्रो आगमनको अगाडि चाहिँ थुप्रै चिन्हहरू त्यहाँ हुनेछन् जसले चाहिँ यो नजिक छ है है पालुवा लाग्यो अब ग्रीष्म ऋतु नजिक आउनु लाग्यो हाँगा कलिलो अब गरी महिना आयो भन्ने चिन्ह देखाए जस्तै दोस्रो आगमनको अगाडि चाहिँ थुप्रै चिन्हहरू छन् जुन आज अध्ययन गर्नेछौँ अलिअलि तर राप्चरको अगाडि चाहिँ कुनै पनि चिन्ह आवश्यक छैन त्यो एकदम महत्त्वपूर्ण छ हामी चाहिँ चिन्हहरू हेरेर अब प्रभु आउनुहुन्छ कि आउनु आउनु ल खै चिन्ह त देखेन होइन विले पावल तयारी थिए है थेसलोनिकीहरू त्यही बेला तयार थिए है त्यसैले राप्चरको अगाडि यसको अगाडि चाहिँ चिन्हहरू आवश्यक छैन यसको लागि दिएको चिन्हहरू नै होइन त्यो वास्तवमा है तर यो त्यसलाई अब अझ व्याख्या गर्दै जानेछौँ है। रैप्चर चाहिँ कुनै पनि घडी हुन सक्ने कुरा हो, यो हुनको लागि कुनै पनि चिन्ह पूरा हुनु पर्दैन, बुझ्नुहोस् है यो र यसको भिन्नता। अनि अर्थात् रैप्चर हुनलाई कुनै अर्को घटना पूरा हुनु पर्दैन, त्यो चाहिँ महत्वपूर्ण छ। त्यो घटना पूरा भएपछि मात्र रैप्चर हुन्छ भन्ने कुरा होइन, तर दोस्रो आगमनलाई चाहिँ त्यहाँ निश्चित के घटनाहरू पूरा हुनुपर्छ अनि त्यसलाई चिन्न भनिन्छ, जुन चाहिँ मत्ती 24 भरि छ है। अब परमेश्वरलाई मात्र थाहा छ कुन दिन हामी उठाइने हो। म आशा गर्छु नि सायद तपाईँहरू पनि मेरो आफ्नै जीवनकालमा, अनि तपाईँहरूको आफ्नै जीवनकालमा चाहिँ प्रभु आएर उठाउनुहुन्छ भनेर हामी जिइरहेका छौँ, त्यसरी जिउनुपर्ने। अनि सबै भक्ति साथ जिउने विश्वासीहरू विगतमा उनीहरू त्यसरी नै जिउँछ, हाम्रै जीवनकालमा प्रभु आउनुहुन्छ भनेर। तर कतिजना शुद्धै गए अनि उनीहरूको विषयमा पनि त्यसैले यहाँ पटक पटक उल्लेख छ नि, पहिला चाहिँ उनीहरू बौरेर उठ्नेछन् यो दिनमा, त्यसपछि हामी जीवित रहिरहेकाहरू चाहिँ हावामा उठाइनेछौँ अनि सँगै हामी हुनेछौँ बदली भएर। अब यो समय कहिले हुनेछ प्रकट भएको छैन, त्यसको अगाडि के घटना हुनुपर्छ केही पनि छैन, कुनै पनि दिन हुन सक्ने घटना हो। तर दोस्रो आगमन हुनलाई चाहिँ त्यो निश्चित घटनाहरू पूरा हुनै पर्छ है। त्यसैले त्यहाँ त्यसको अगाडि चिन्हहरू छन् है, यो बुझ्नुहोस्। तर त्यसको अगाडि चाहिँ चिन्हहरू हुन आवश्यक छैन है। त्यसैले अब यसलाई जोडौँ है, त्यो के भने हामी यस युग मण्डलयुगमा जिइरहेको झन्डै 2000 वर्ष भइसक्यो है। अनि यस समय छिप्पिँदै जाने क्रममा हामीले त है दोस्रो आगमनमा हुने भनेको चिन्हहरू फाटफुट देख्न थालिसक्यौँ, सुन्दै हुनुहुन्छ है। है यहाँ छिरेको पनि छैन, यहीँ नै देखिन थालिसक्यो है भनेपछि यो त एकदम नजिक हुनुपर्छ, बुझ्नुभयो। यहाँको चिन्ह, यहाँको मतलब चाहिँ यसको चिन्हको संकेतहरू है सुरुवातहरू चाहिँ अगाडि नै देखिन थाल्यो भने त यो त योभन्दा यो 7 वर्ष अगाडि भएकोले यो त झन् नजिक छ, झन् नजिक छ भन्ने कुरा चाहिँ हामी थाहा गर्छौँ। अनि किनभने त्यो चिन्हहरूले त यसलाई देखाउँदैछ, अनि यो समयमा चाहिँ ती चिन्हहरू चाहिँ एकदम प्रष्ट, एकदमै प्रबल रूपमा र बढ्दै जानेछन् भन्ने चाहिँ सङ्केत चाहिँ हामी पाउँछौँ, जुन चाहिँ अब हामी हेर्न लागिरहेछौँ। त्यसैले यो चाहिँ हिजो मैले बनाएको चित्रलाई यहाँ जोड्ने हो भने चाहिँ के हुन्छ भने यहाँ त अड्दा पनि अड्दैन है, त्यसैले अलमल हुन्छ जस। यतिकै छोडौँ है, जुन दुईवटा पहाड थियो नि, दुईवटा पहाडको बीचको बेसीमा जिइरहेको हामी चाहिँ पहिलो पहाडको नजिक होइन, हामीलाई लाग्छ हामी त दोस्रो पहाडको नजिक छ है। अब कति लामो हो खास छैन होइन, त्यसैले यो समय, यो अन्तिम समय को अवस्था कस्तो हुनेछ भन्ने कुरा चाहिँ अब अध्ययन गर्न लागिरहेछ। यो अन्तिम केही समय जसलाई यही समय हो होइन को बारेमा चाहिँ हामीलाई त्यहाँ चिन्हहरू यस्तो यस्तो घटना हुनेछ भनेर बताएको छ होइन, अर्थात् यसको एकदम नजिक यो चाहिँ यसलाई अन्तिम होइन समयको अन्त भन्यो भने, अनि यसको पनि अगाडि यो अन्तिम समयको अगाडिको बारेमा पनि, अनि यो अगाडि भनेपछि यहाँ मात्र होइन कि अझ अलिकति बाहिरसम्म नै को बारेमा घटनाहरू पनि हामीलाई बताइएको छ। त्यसैले मत्ती 24 हामी पल्टाउँ अनि त्यहाँको 4-14 पदहरूमा चाहिँ हामी पढ्यौँ भने कम्तीमा 9 मुख्य चरित्र बताइएको छ यो अन्त हुनु अगाडिको अथवा दोस्रो आगमन हुनु अगाडिको चिन्हहरू बारेमा। अनि त्यसैले म एउटा तपाईँलाई ठिक छ ल, म अहिले यहाँ चित्रमा थप्दै जान्छु। सबभन्दा पहिला चाहिँ 4-5 पदमा पढ्नेछौँ। पहिलो बुँदा चाहिँ के हो भने झुट्टा ख्रिस्टहरू चाहिँ देखा पर्न थाल्नेछन्, 4-5। अनि यीशुले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, होसियार बस, कसैले तिमीहरूलाई धोकामा नपारोस्, किनकि धेरैजना म ख्रिस्ट हुँ भन्दै मेरो नाममा आउनेछन् र धेरैलाई धोका दिनेछन्। दोस्रो कुरा त्यहाँ लडाईहरू र लडाईको हो हल्लाहरू हुनेछन्। चौबिसको छ र सात, अनि तिमीहरूले लडाईहरू र लडाईहरूका हो हल्लाहरू सुन्नेछौ, हेर तिमीहरू नआतियो, किनकि यी सबै कुराहरू हुनै पर्छ तर अन्त अझै हुने छैन। त्यसपछि तेस्रो कुरा अनिकालहरू सात पद के अरे ठिक, किनभने जाति जातिको विरोधमा उठ्नेछ र राज्य राज्यको विरोधमा, अनि ठाउँ ठाउँमा अनिकाल महामारी र भुइँचालहरू हुनेछन्। त्यसैले अनिकालहरू, फेरि सात पदमा चाहिँ अर्को पनि थियो महामारीहरू, अनि त्यही सात पदमा अर्को चिन्ह पनि थियो भुइँचालाहरू। महामारी भनेको डरलाग्दो रोगहरू, लाखौं मर्ने हजारौं मर्ने। अनि छैटौं चरित्र चाहिँ के छ भने आठदेखि दसमा थुप्रै विश्वास गर्नेहरू चाहिँ शहीद बन्छन्, है प्रभुलाई ज्यान दिन्छन्। आठदेखि दस, तर यी सबै पीड़ाहरूका शुरू हुन्, तब तिनीहरूले संकष्टका निम्ति तिमीहरूलाई सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन्, अनि मेरो नामको कारणले सबै जातिहरूद्वारा तिमीहरू घृणा गरिनेछौ, अनि तब धेरैले ठेस खानेछन् र एक अर्कालाई विश्वासघात गर्नेछन् र एक अर्कालाई घृणा गर्नेछन्। साथै त्यो बेलामा चाहिँ झुटा भविष्यवक्ताहरू हुनेछन् भनेछ एघार पद, अनि अनेकौं झुटा भविष्यवक्ताहरू खडा हुनेछन् र धेरैलाई भहकाउनेछन्। आठौं चरित्र चाहिँ खराब झन्झन बढ्नेछ र साँचो प्रेम चाहिँ सेलाउनेछ। चौबिसको बाह्र, अनि अधर्म बढेको हुनाले धेरैको प्रेम सेलाउनेछ। अनि नौमा चाहिँ विश्वव्यापी रूपमा चाहिँ सुन्नुहोस् है, राज्यको सुसमाचार प्रचारिनेछ त्यो बेलामा। चौबिसको तेह्र र चौध, तर जसले अन्तसम्म सहन्छ उसैको उद्धार हुनेछ, अनि यो राज्यको सुसमाचार चाहिँ सबै जातिहरूको लागि साक्षी हुनलाई सारा संसारमा प्रचारिनेछ, अनि त्यसपछि अन्त आउनेछ। त्यसैले यी चाहिँ सामान्य रूपमा भनेको व्यापक रूपमा जहाँ चाहिँ देखिने खालका घटनाहरू हुन् जसले चाहिँ यो समय लाई चरित्र को चरित्र चाहिँ यस्तो हुन्छ भनेर बताइरहेछ है, जुन चाहिँ पहिलो र दोस्रो आगमनको बीचको समय, जुन समयमा अहिले जिइरहेको छ हामी, यही समयको कुरा गरेन कि दुईटा पहाड़कै बीचको समयमा चाहिँ यी कुराहरू हुनेछन् वास्तवमा है। तर के अरे सम्भवतः चाहिँ यी जुन कुराहरू देखिन्छ यो दुईटा पहाड़को बीचमा हाम्रै समयमा, यो चाहिँ जति दोस्रो पहाड़को नजिक आयो त्यति चाहिँ बढ्दो रूपमा चर्को रूपमा चाहिँ देखिने जानेछन् भन्ने कुरा चाहिँ हामीले बुझ्न सक्छौँ है। जसरी एउटा पालुवा चिन्ह पनि होइन झन्झन बढी देखिन थाल्छ, त्यो पालुवाहरू थोरै थोरै सुरुमा देखा थिए पछि धेरै देखिन्छन्, त्यस्तै गरी यो चिन्हहरू पनि वृद्धि हुँदै जाने चर्किँदै जाने कुरा बुझ्न सक्छौँ। तर छ नि यो चिन्हहरू देख्दैमा नै अन्त अब आइसक्यो भन्ने चाहिँ होइन, त्यो बुझ्नुहोस् है। यो चिन्हहरू देख्न सक्छ अब चाहिँ अन्त आयो भन्न चाहिँ हुँदैन भनेर कम्तीमा दुईटा पदले चाहिँ प्रभुले हामीलाई बताउनु भएको छ। पहिलो चाहिँ छैटौं पद हो, अर्थात् अन्तिम अन्त नै होइन, अन्तको नजिक आइयो तर ठ्याक्कै यही अन्तिममा चाहिँ आइपुगेको छैन, प्रभुको आगमन हुने घडी नै आइपुग्यो भन्ने चाहिँ होइन। किन? किनभने छ पदमा लेखेको छ यी सबै कुराहरू हुनै पर्छ तर अन्त अझै हुने छैन, फर्स्टै बताइदिनु भएको। अनि अर्को पद चाहिँ आठ पदमा यसरी पनि भन्नुभयो यी सबै हुनेछन् तर यी सबै पीड़ाहरूका के हुन्? शुरू हुन्, शुरू हुन्। त्यसैले गर्दाखेरि अन्त चाहिँ अलिकति अझ अगाडि छ। अब यो पीड़ा भन्ने के अरे त्यसैले अन्त अझै हुने छैन, त्यो जुन छ पदमा छ नि अवस्था त नराम्रो छ तर अझ नराम्रो हुन्छ भन्दै हुनुहुन्छ प्रभुले। एकदम नराम्रो त एकदम खराब समय त अझ अगाडि छ भन्दैछ, अहिले हामीलाई लाग्ला अहिले त एकदमै नराम्रो भइसक्यो होइन, तर अन्त अझै भन्ने छैन है, यो त सुरु हुन्। अनि यो जुन पीड़ाहरू भनेको छ आठ पदमा, यो शब्द चाहिँ केबाट अनुवाद गरेको भने प्रसूति वेदना भन्ने शब्दबाट आउँछ। यो चाहिँ चित्रण एउटा स्त्रीको चित्रण हो जसको चाहिँ उसले बच्चा जन्माउन वाला छ, अनि जब चाहिँ उसको जन्माउने बेला आउँदाखेरि चाहिँ संकेत उसलाई मिल्छ जब उसलाई चाहिँ पीड़ा हुन थाल्छ, तर सुरुमा चाहिँ अलिअलि मात्र हुन्छ हुन त मलाई अनुभव भएर भनेको होइन होइन तर होइन सुरुमा चाहिँ अलिअलि हुन्छ है तर पछि अलिअलि अनि त्यति धेरै पटक पनि हुँदैन दुख्ने तर जति जन्मिने समय नजिक आउँछ त्यत्तिकै यो दुखाइ चाहिँ बढी पनि हुन्छ र छिटो छिटो पनि हुन थाल्छ अनि त्यसैले यो पीडाहरूको सुरु अहिले चाहिँ त्यति चर्किसकेको छैन बढी चाहिँ चर्किनेवाला बाँकी नै छ है अनि त्यसैले जुन कुराहरू मत्ती 24:4-14 बयान गरेका छन् यो चाहिँ के हुन् भने यो चाहिँ यो सुरुको भागको बयान गर्दैछ तर अन्तिमको चाहिँ होइन त्यसैले जुन चिन्हहरू भन्दाखेरि चाहिँ त्यहाँ भिन्नता राख्नुपर्छ एउटा चाहिँ उहाँको आगमनकै अगाडिको चिन्हहरू है अनि अर्को चाहिँ त्यो आगमनको अगाडिको अन्त जुन भनेछ त्यो अन्तभन्दा पनि अगाडिको चिन्हहरू है बुझेर चाहिँ अब धेरैले चाहिँ यो मत्ती 24 बताएको चिन्हहरूलाई चाहिँ प्रकाशको पुस्तक होइन हामी पल्टाउने छैनौँ तर त्यहाँ 4 घोडाहरूको दर्शन दिएको छ है प्रकाश 6 अनि त्यहाँ 4 छापहरू खोलिन्छन् प्रभु येशूले खोल्नुहुन्छ अनि पहिलो घोडा चाहिँ झुटो ख्रिस्ट यहाँसँग मिलेको देखियो दोस्रो घोडा चाहिँ लडाईँ भनेको छ यहाँ पनि त्यो छ लडाईँहरू तेस्रो घोडा चाहिँ अनिकाल भनेछ यहाँ पढ्यौँ चौथो घोडा चाहिँ मृत्यु भनेछ त्यो पनि यहाँ पढ्यौँ महामारी इत्यादि होइन अनि त्यसैले कतिले यसरी बुझेछ कि ती 4 छापहरू चाहिँ कहिले खोलिन्छ भने यो 7 पहिलो 3.5 यो पहिलो भागमा 3.5 अब किन यो 3.5 तपाईँलाई अलिक कष्ट हुन्छ जब हामी बाइबलमा हेर्दै जान्छौँ है त्यसपछि हामी मत्ती 24:15 पढ्दाखेरि चाहिँ अब चाहिँ महासङ्कष्टको कुरा उल्लेख छ भनेपछि सुरुको त्यो प्रसुति वेदनाको पीडाहरूपछि त चर्को पीडा पो हुने रहेछ है बच्चा जन्मिन अगाडि हुने चर्को पीडा जो चाहिँ पहिला अनुभव नभएको अनि त्यसैले संसार पनि एकदमै डरलाग्दो पीडामा प्रवेश गर्न लागिरहेछ जुन पीडा चाहिँ कहिले पनि यो संसारले अनुभव गरेको छैन देखेको पनि छैन प्रभु येशूले त्यसरी बयान गर्नुभयो अनि यसलाई चाहिँ महासङ्कष्ट भनिन्छ अनि अब चाहिँ यो महासङ्कष्ट नै जसरी 21 लेखिएको छ प्रभुले नै भन्नुभयो यो शब्द प्रयोग गरेर किनभने त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो पृथ्वीको सुरुदेखि अहिलेसम्म भएको थिएन न त फेरि कहिले हुनेछ अब त्यसैले यो चाहिँ यो पछिको भाग है अनि त्यसलाई चाहिँ महासङ्कष्ट महासङ्कष्ट अनि यो चाहिँ आखिरी 3.5 कुरा हो प्रभु येशू आउनुभन्दा अगाडि अनि यो कुरा चाहिँ प्रष्ट हुन थाल्छ यसलाई अध्ययन गर्नेछ है के याद गर्नुहोस् भने यो महासङ्कष्टको समय ठ्याक्कै प्रभु येशू आउनुभन्दा अगाडिको समय चाहिँ यस्तो समय हो त्यस्तो समय कहिले पनि पहिला यहाँ भनेछ पृथ्वीको सुरुदेखि अहिलेसम्म भएको थिएन यस्तो समय भनेको सबभन्दा कठिन र सङ्कष्टपूर्ण समय हो अनि यसलाई चाहिँ पुरानो नियममा दानियलले पनि बयान गरेको छ एकचोटि पल्टाउँ दानियल 12:1 दानियल 12:1 इजिकेल दानियल 12:1 लेखेको छ त्यस समयमा तिम्रा मानिसहरूलाई दानियलको मानिसहरू भनेको यहुदीहरू हो त्यस समयमा तिम्रा मानिसहरूलाई इजरायलीहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखायल देखा पर्नेछन् स्वर्गदूत यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म त्यस्तो कहिले भएको छैन भनेर दानियलले बयान गरे त्यस्तै यर्मिया 30:7 यर्मिया 30:7 पठाउनुहोस् त्यहाँ पनि यो समयको बयान गरेको बुझिन्छ हाय त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ त्यस्तो अरू कुनै दिन पनि हुने छैन याकुबको निम्ति यो दुःखको सङ्कष्टको दिन हुनेछ तर ऊ त्यसबाट बचाइनेछ त्यसैले त्यो चाहिँ सङ्कष्टको समय दानियलले भन्छ याकुबको अथवा इजरायलको दुःखको अथवा सङ्कष्टको समय यर्मियाले भन्छ यो दुईटै खण्डहरूले चाहिँ के कुरामा जोड दिँदैछ भने त्यो समय चाहिँ इतिहासमा कहिले पनि नभएको समय, पहिला कहिले पनि त्यस्तो समय भएको थिएन। एकछिन विचार गर्नमा अब यसलाई यो शब्दहरू एकदमै हामीले यसलाई जोग्यो भने यो त हामीलाई गम्भीर लाग्न थाल्छ, किनभने अलिकति पनि हामीलाई इतिहास अलिअलि थाहा छ भने हामीलाई के थाहा छ भने संसारमा कैयौँ एकदमै सङ्कष्टपूर्णहरू समय आइसके पहिला नै, ठुला ठुला अनिकालहरू भएका छन्, ठुला भोकमरीहरूमा मान्छेहरू मरेका छन्, हजारौँ हजारौँ लाखौँ समेत मान्छेहरू मरेका छन् रोग बिमारले। जस्तो कि 14 शताब्दीमा युरोपमा एक चौथाई जनसङ्ख्याको मृत्यु भयो, चार भागमा एक भाग भनेको चाहिँ 2,50,00,000 लगभग मानिस मरेका छन्, 250,00,000 मान्छे मरे। काठमाडौँको जनसङ्ख्या खै 25-30,00,000 होला, काठमाडौँ जस्तै त 10 जानु है, 250,00,000 भन्ने थुप्रो है। केले एउटा महामारी आएको थियो, ब्ल्याक डेथ भन्छ, त्यो रोगले चाहिँ छोटो समयमा नै मर्यो यत्र मान्छे। त्यस्तै गरी यो संसारमा चाहिँ डरलाग्दा डरलाग्दा लडाइँहरू युद्धहरू भएको चलेका छन् है, अनि जस्तो कि धेरै वर्ष अगाडि होइन होइन के अरे जुन बेलामा चाहिँ दुईवटा यही शताब्दीमै दुईवटा विश्व युद्धहरू चलेका छन्, पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध गरेर, अनि साथै यस संसारमा चाहिँ एकदमै निरङ्कुश शासकहरू पनि उठेका छन् जसले चाहिँ धेरैलाई दुःख दिए। उहिले मुसाको पालामा फारो है, त्यस्तै गरी पावल पत्रुसको पालोमा निरो सम्राट है, अनि दोस्रो महाविश्वयुद्ध हुँदाखेरिको समयमा हिटलर जर्मनीमा उसले त व्यापक गरिकन थुप्रै मान्छेहरूलाई मारे, यहुदीहरू मात्रै 60,00,000 मारे, 60,00,000 काठमाडौँको जनसङ्ख्याको दोब्बर यहुदीहरू मात्र उसले चाहिँ निशाना गरेर मारेको छ। त्यस्तै अरूहरू पनि छन्, इदी अमिन, पोलपोट यो क्याम्बोडियामा त्यस्ता व्यक्तिहरू है जसले चाहिँ आफ्नै मानिसहरूलाई धरी लाखौँ लाखमा पनि मारेका छन् है। अनि हामीलाई लाग्छ अब संसारले त भोग्नु भोगिसक्यो नि होइन, त्यस्तै गरी इतिहासमा चाहिँ एकदमै नराम्रो सतावटहरू पनि आइपरेका छन्। यो चाहिँ विश्वासीहरू कस्तो सतावटहरू आयो भने रोमी साम्राज्यको पालोमा चाहिँ थुप्रै विश्वासीहरू मारिए, अनि त्यसपछि एउटा स्पेनिस इन्क्विजिसन भनिन्छ त्यसमा पनि थुप्रै विश्वासीहरू मारिएका छन्, यो त झन् पछि भएको घटना हो। त्यसैले हामीलाई लाग्न सक्छ त्योभन्दा खराब अब कति कस्तो आउला त कसरी आउला होइन, यस्तो नराम्रो भइसक्यो। तर प्रभुले हामीलाई एकदम प्रष्टै शब्दहरूमा बताउनु भएको छ सबभन्दा नराम्रो चाहिँ आउन बाँकी नै छ, महासङ्कष्ट आउनेवाला छ नि। यो पृथ्वी थुप्रै हावाहुरी हुन्डरी भएर चाहिँ गइसक्यो तर डरलाग्दो तुफान चाहिँ आउन बाँकी नै छ अझ पनि। त्यसैले हामी जब मत्ती 24 पढ्छौँ यो महासङ्कष्टको सुरुआतको कुरा चाहिँ हामीले पढ्न थाल्छौँ मत्ती 24 यो महासङ्कष्ट कसरी सुरु हुन्छ, त्यसको चिन्ह के हो, अन्तको चिन्ह के हो, अब चाहिँ साँच्चैको अन्तको चिन्ह यहाँ पढ्दैछौँ, यहाँ पढ्छौँ है 15 देखि हामीले पढौँ है। यसकारण जब दानियल भविष्यवक्ताद्वारा भनिएको उजाड पार्ने घृणित वस्तुलाई तिमीहरूले पवित्र स्थानमा उभिएको देख्नेछौ, पढ्नेले बुझोस्, तब यहुदीमा हुनेहरू पहाडहरूतिर भागुन् छानामा हुने चाहिँ आफ्नो घरबाट केही निकाल्नलाई तल नोर्लोस्, न त खेतमा हुने आफ्ना लुगाहरू लिनलाई फर्केर आओस्, तर ती दिनहरूमा गर्भवती हुने र दुध खुवाउनेहरूलाई हाय, अनि तिमीहरूको भगाइ चाहिँ जाडोको समय अथवा विश्राम दिनमा नपरोस् भनी प्रार्थना गर। यसको अलिकति स्वाद चाहिँ 70 AD दिनुभयो, तर 70 AD नै महासङ्कष्ट घटेको होइन, किन यहाँ पढ्दै गयो भने हामीलाई थाहा हुन्छ यस्तो घटनाहरू त 70 AD घटेन, अलिकति यो चाहिँ पछिको स्वाद चाहिँ दिएको, त्यसैले केही कुराहरू उस्तै पढ्दाखेरि अलमल हुनु हुँदैन। यो चाहिँ किनभने हामी के पढ्छौँ भने यो मुख्य घटना एउटा छ, यो महासंकष्ट सुरु भयो भन्ने चाहिँ मुख्य घटना चाहिँ 15 पद हो, जहाँ चाहिँ के लेखेको छ भने उजाड पार्ने घृणित वस्तु। के हो यो? हामी पढौँला। उजाड पार्ने घृणित वस्तु भन्ने एउटा कुरालाई चाहिँ तिमीहरूले इजरायलीहरूले पवित्र स्थानमा उभिएको देख्नेछौ। पवित्र स्थान भनेको त मन्दिर हो, इजरायलमा एउटा मन्दिर हुनेछ यो यही समयतिर बनाइनेछ होइन, अथवा योभन्दा अगाडि नै सुरु पनि हुन सक्छ। अनि त्यो मन्दिरमा चाहिँ एउटा उजाड पार्ने घृणित वस्तु, एउटा नराम्रो वस्तु चाहिँ राखिनेछ भनेछ। अनि त्यो चाहिँ अरू ठाउँसँग तुलना गर्यो भने के बुझ्छ भने यो बेला हुने एउटा शैतानले नै अधिकार दिएको ख्रिस्ट विरोधी परमेश्वरको निन्दा गर्ने, इजरायललाई नष्ट गर्न खोज्ने शैतानकै एउटा व्यक्ति हुनेछ, जसलाई चाहिँ पापको पुरुष भनेको छ, अनि जसलाई चाहिँ विश्वासीहरूले प्रायः जसो ख्रिस्ट विरोधी भन्ने गर्छन्। त्यो एउटा व्यक्ति हो जो आउँदैछ। उसले चाहिँ के गर्नेछ भने त्यो बेला खडा हुने जेरुसलेमको मन्दिरमा आफ्नै मूर्ति स्थापना गर्न लाउँछ, अनि म नै परमेश्वर हुँ, मलाई सबैले उपासना र दण्डवत गर्नै पर्छ भनेर कर लगाउँछ। यदि उनीहरूले उपासना गरेन भने उनीहरू मारिनेछ। यो चाहिँ प्रकाश 13 अध्यायमा बताएको छ, यसरी सर्व पढौ प्रकाश 13 अध्याय। त्यसैले महासंकष्ट सुरु हुनको लागि पहिला चाहिँ के हुनुपर्छ, पवित्र स्थानमा ख्रिस्ट विरोधीको मूर्ति स्थापना हुनुपर्छ, जसले चाहिँ यसलाई दण्डवत गर भनेर चाहिँ सारा संसारलाई बलजफ्ती गराउन खोज्छ, अनि गर्छन् पनि मान्छेहरूले। प्रकाश 13 अध्यायमा अनि यो डिटेलमा अहिले हेर्न सक्दैनौँ है, तर हामी अलिअलि हेर्नेछौँ है। 12 पदमा है यो ख्रिस्ट विरोधी को पनि अग्रदूत हुन्छ, एकजना झुटो अगमवक्ता जसले चाहिँ उसको पक्षमा उसकोलाई बुझ्नुपर्छ भनेर बोल्छ। 12 पद, अनि त्यसले पहिलो पशु भनेको ख्रिस्ट विरोधीको सारा अधिकार त्यसका सामु चलाउँछ, अनि पृथ्वी र त्यसमाथि बस्नेहरूलाई पहिलो पशुलाई ख्रिस्ट विरोधीलाई दण्डवत गर्न लाउँछ, जसको मृत्युसम्म पुर्याउने चोट निको भएको थियो। एउटा नक्कली बौरी उठाइ हुन्छ त्यहाँ। 13 पद, अनि त्यसले ठूला ठूला चिन्हहरू देखाउँछ, यहाँसम्म कि मानिसहरूकै सामु आकाशबाट पृथ्वीमाथि आगो झार्छ, चमकको चिन्हहरू देखाउँछ शैतानको शक्तिले, र पृथ्वीमाथि बस्नेहरूलाई जुन पशुलाई तरवारको चोट लागेको थियो र बाँच्यो त्यसको मूर्ति बनाऊ भन्दै त्यसले त्यस पशुका सामु देखाउन भनी त्यसलाई दिएका चिन्हहरूद्वारा पृथ्वीमाथि बस्नेहरूलाई धोका दिन्छ। 15 पद, अनि त्यस पशुको मूर्तिले बोलोस् है, साथै त्यस पशुको मूर्तिलाई पूजा नगर्नेहरू सबैलाई मारिने गराओस् भनेर त्यसलाई त्यस पशुको मूर्तिमा सास हाल्ने अधिकार दियो, अनि त्यसले साना र ठूला धनी र गरिब स्वतन्त्र र कमारहरू सबैलाई तिनीहरूको दाहिने हातमा अथवा तिनीहरूका निधारहरूमा एउटा निशान लिन लाउँछ। अनि पछि तपाईँले पढ्दै गर्ने त्यो चाहिँ 666 भनेको छ, एउटा रहस्यमय कुरा चाहिँ एउटा चिन्ह बिना चाहिँ उनीहरूले किनबेच पनि गर्न पाउँदैन, उनीहरू चाहिँ उसको पक्षमा छैन भनेर चाहिँ देखिने भएकोले उनीहरू मारिने धेरै सम्भावना हुन्छ। दोस्रो थेसलिङ्गी 2 पनि एकचोटि हेरौँ, यो पनि त्यसो पढ्न राम्रो हुन्छ। दोस्रो थेसलिङ्गी 2 अध्यायमा प्रभु येशूको दोस्रो आगमन हुनु अगाडि चाहिँ त्यो अन्तको समय अब आइपुग्यो भनेर कसरी थाहा हुन्छ भने यही ख्रिस्ट विरोधीको मूर्तिलाई चाहिँ मानिसहरूले पुज्ने पर्ने अवस्था आउँछ। यहाँ लेखेको छ 3 पदमा, कसैले पनि तिमीहरूलाई कुनै रीतिले धोका नदियोस्। यो पद महत्वपूर्ण छ, किनभने धर्मको पतन पहिले नआएसम्म र त्यो पापको पुरुष त्यो विनाशको पुत्र प्रकट नभएसम्म त्यो दिन आउने छैन। किन यो महत्वपूर्ण छ भने है अन्त भइसकेको छैन, यो अन्तिम महासङ्घर्ष आइसकेको छैन भन्दैछ। त्यो बेलादेखि पनि धोका दिनेहरू थियो कि महासङ्घर्ष आयो भने, अनि अहिले पनि महासङ्घर्ष आइसक्यो, हामी महासङ्घर्षमा प्रवेश गरिसक्यो भन्ने कोरियाली झुटा ख्रिस्ट आङसाङ होङको अनुयायीहरूले चाहिँ सिकाउँदैछन्। उनीहरूले भन्छ अब 2 बाँकी छ, उनीहरूले भन्छ हामी त यहाँ छौँ, उनीहरूले भन्छ अब 2012 सालमा चाहिँ संसारको अन्त हुन्छ। अब त्यो झुटो हो भनेर किन थाहा हुन्छ, किनभने इजरायलमा मन्दिर छैन, त्यहाँ ख्रिस्ट विरोधीको मूर्ति स्थापना भएको छैन है, त्यसैले भनेछ नि त्यो विनाशको पुत्र प्रकट नभएसम्म त्यो दिन आउने छैन, यो दिन यो समय है। त्यसैले यहाँ के लेखेको छ चार पद, त्यसले त्यो ख्रिस्ट विरोधीले विरोध गर्छ र सबै ईश्वर भनिने अथवा पूजा गरिने भन्दा माथि आफूलाई उचाल्छ, यहाँसम्म कि म नै परमेश्वर हुँ भन्ने कुरा देखाउँदै त्यो परमेश्वरको मन्दिरमा परमेश्वर झैं बस्छ। यो अक्षर छ पूरा हुने कुराहरू। अनि कहाँबाट आयो उजाड पार्ने घृणित वस्तु भन्ने कुरो है? प्रभुले भन्नुहुन्छ यो त दानियल भविष्य वक्ताले भनेछ नि, भन्नुहुन्छ कहाँ लेखेको छ त त्यो दानियल 9:27 हामी पढ्नेछौ। दानियल 9:27 अब चाहिँ यो 7 वर्ष भन्ने कुरा चाहिँ तपाईँलाई बुझ्न मदत हुन्छ, दानियलले हामीलाई सहायता गर्नेछ है। दानियलले 7 वर्षको कुरा गरेको छ जुन चाहिँ दोस्रो आगमन हुनु अगाडि हुने 7 वर्ष। दानियलले के भन्छ भने 27 पदमा धेरै जनासित एक साथको लागि तर 7 दिनको लागि होइन, यो चाहिँ 7 वर्षको लागि हो, एक साथको लागि तिनले एउटा करारको सदर गर्नेछन्। 7को बीचमा भनेको यो 7लाई मैले ठ्याक्कै बीच गर्दाखेरि 7को बीचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन्, इजरायलीहरूले स्थापना गरेको मन्दिरको बलिदान। अनि मन्दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खडा गर्नेछन्। अब प्रश्न भयो ठ्याक्कै यो 7 वर्षको बीचमा उसले चाहिँ त्यो उजाड पार्ने घृणित वस्तु अथवा विनाशकारी घृणित थोक खडा गर्नेछन् जबसम्म तिनीमाथि आदेश गरिएको अन्त खन्याइने छैन। त्यसैले यो घटना जुन चाहिँ प्रभु येशूको दोस्रो आगमन हुनुभन्दा अगाडिको 7 वर्षको बीचमा हुनेछ भनेको छ। अनि यो 7 वर्ष कहिले सुरु भयो भनेर थाहा हुनेछ त, यही लेखेको छ एउटा करार सदर गरिनेछ, यो करार चाहिँ इजरायलसित हुनेछ है, यही लेखेको छ। यो इजरायल सम्बन्धीको जुन भविष्यवाणी हो है, इजरायलसित करार सदर गर्नेछ। कसले गर्नेछ? अब तुलना गरेर बुझिहाल्यौँ, ख्रिस्ट विरोधीले गर्नेछ है। भनेको मतलब इजरायललाई सँग चाहिँ एउटा सम्झौता, एउटा राजनीतिक, सारा विश्वले समर्थन गर्ने, सबैलाई थाहा हुने एउटा, अनि सम्झौताहरू जहिले पनि कस्तो सम्झौता हुन्छ नि, प्रायः जसो शान्ति सम्झौता हुन्छ है, म तिमीलाई केही पनि गर्दैन, तिमी मलाई केही पनि नगर अथवा त्यस्तो खालको। अनि इजरायल एकदम अहिले पनि उहिलेदेखि नै होइन, अहिले झन् विश्वमा एक्लिएको छ है। अनि त्यसैले यो कुरा हामीले बुझ्न सक्छ, हामी झन् नजिक हुनुपर्छ। अब उनीहरू इजरायललाई चाहिँ समर्थन गर्ने भनेर चाहिँ एउटा धोकेबाजले चाहिँ उसँग सम्झौता गर्नेछ 7 वर्ष अगाडि, तर 3.5 वर्ष बितेपछि त उसले त उसको उनीहरूको विरुद्धमा गएर इजरायलको मन्दिरमा मेरो मूर्ति राख्नुपर्छ, त्यहाँ मलाई चाहिँ अब सबैले दण्डवत गर्नुपर्छ भनेर भन्नेछ। त्यसैले यो एकदमै यस्तो विवरणहरू परमेश्वरले हामीलाई बताइदिनु भएको छ। अनि यो ठ्याक्कै बीचमा चाहिँ त्यसैले यहुदी जातिहरूको डरलाग्दो सतावट चाहिँ सुरु हुनेछ, जसको कारण उनीहरू यरुसलेमबाट भागा भाग गर्नुपर्ने हुनेछ, किन एउटा घृणित वस्तु देख्न साथ भागा भनेछ, किनभने अब चाहिँ यो सम्झौता चाहिँ रद्द गरेको छ। सम्झौता त सम्झौता, तर उसले चाहिँ धोका दियो है, अनि उसले चाहिँ सतावट दिएकोले आफ्नो ज्यानको लागि नै इजरायलीहरू भाग्नुपर्नेछ। अनि जुन घटना चाहिँ प्रकाश 12 अध्यायमा चाहिँ हामीलाई टिप्पणी गरेको छ, यहाँ यसो पढ्न राम्रो हुन्छ होला। प्रकाश 12 अध्याय पढ्छौ, अनि यो सबै एउटा एउटा पदलाई व्याख्या गर्न त समय लाग्छ, तर एकैचोटिमा तपाईँहरूलाई चाहिँ 6 पदमा लान्छु है। अनि यहाँ इजरायललाई चाहिँ स्त्री भनेको छ, जसबाट चाहिँ मसीह जन्मिनु भयो है। अनि त्यो स्त्री इजरायल उजाड स्थानभित्र भागी, जहाँ तिनीहरूले उसलाई 1260 दिनसम्म पालन पोषण गरून् भनेर त्यहाँ परमेश्वरद्वारा तयार पारिएको एउटा ठाउँ रहेछ। त्यसैले 1260 दिनको लागि है सम्म चाहिँ उनीहरूलाई पालन पोषण गर्न चाहिँ परमेश्वरले सहायता गर्नुहुन्छ, उनीहरू चाहिँ भागेको हुन्छन् त्यति लामो समयको लागि। अनि 1260लाई तपाईँले हिसाब गर्नुभयो भने 360 दिनको एक वर्ष गरे भने यही 3.5 वर्षको हिसाब निक्लिन्छ है। त्यसैले अनि यहाँ अझ अरू बयानहरू छन् है, यहाँ जस्तो कि हामी 14 पदमा पढौँ त, 14 पद शैतानले चाहिँ इजरायललाई खत्तमै पार्न खोज्नेछ क्रिस्ट विरोधीद्वारा, तर सक्ने छैन किनभने उनीहरूलाई जोगाइनेछ। चन्द 14 पदमा छ, अनि साँप भनेको शैतानको सामुन्नेबाट ऊ त्यो स्त्री इजरायल त्यस उजाड स्थानभित्र आफ्नो ठाउँमा उडेर जान सकोस् भनेर, अनि यो सबै सांकेतिक भाषा उडेर भने छिटो छिटो भाग्नलाई, त्यस स्त्रीलाई इजरायललाई ठूलो चिलका दुई पखेटा दिए। यो पनि सांकेतिक भाषा हो, उनीहरूलाई चाहिँ एउटा विशेष तरिकाले नै उनीहरूलाई जोगाइनेछन् जस्तो है। अनि जहाँ एक समय समयहरू र आधा समय के भनेको है, यो बुझ्नु चाहिँ एक समय भनेको एक भयो, समयहरू भनेको चाहिँ यो चाहिँ दुई वचन हो है, दुई भयो अनि आधा समय, त्यसैले यसलाई जोड्यो भने चाहिँ 3.5 वर्षको हिसाब निस्किन्छ है। त्यसैले यहाँ पनि त्यही कुरा भन्दैछ, समयका निम्ति उसको पालन पोषण हुन्छ, इजरायललाई नष्ट गर्न सक्ने छैन। अब किन शैतान इजरायललाई नष्ट गर्न चाहन्छ, किनभने इजरायललाई नष्ट भयो भने दोस्रो आगमनमा प्रभु येशूलाई ग्रहण गर्ने इजरायली पुस्ता हुन्छ, त्यहाँ हुने छैन अनि प्रभु येशू विफल हुन्छ उसको उद्देश्य नै परमेश्वरलाई झुटा देखाउनु हो परमेश्वरलाई, तर त्यो सक्दै सक्दैन उसले जति प्रयास गरे पनि। त्यसैले यहुदीहरूलाई मार्न चाहिँ जहिले पनि प्रयास भइरहेछ, उहिलेदेखि पारो समय, पर्सियाको समय होइन, हमानको हमानले जुन एस्तरको पुस्तकमा बताएको छ, अनि हिटलरले 60 लाख मारे पनि उनीहरू प्रशस्ति छन् है। अनि त्यसपछि चाहिँ अब यो महासङ्कष्टको समयको अन्त आएको छ यो 3.5 वर्षमा, अनि त्यो चाहिँ हामी केही छिन आराम गरेर एकछिनपछि हेरौँ है, आउनुहोस् प्रा